नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलामा पनि मैले कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान ज्योज्योको वाचन लिएर आइपुगेको छु। सञ्चमान ज्योज्यो भित्रका केही कथाहरू गएका शुक्रबारका श्रृंखलाहरूमा मैले सुनाएर आएको छु। आज शुक्रबारको श्रुति सम्वेकको श्रृंखलामा मैले यसै संग्रहबाट केही कथाहरू सुनाउँदैछु। आज कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान ज्योज्योबाट पहिलो चरणमा मैले सुनाउने कथाको शीर्षक छ टीचर्स डे। न्यू होराइजन एकाडेमीको एसेम्ब्ली ग्राउन्ड भरिभराउ थियो। टीचर्स डेमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रम भन्नाले उही नाचगान, गजल, मुक्त, कविता वाचन। मञ्चमा अतिथिका रूपमा आसीन थिए शिक्षक र शिक्षिकाहरू। हेडसर थिए विशेष आसनमा। माइकबाट शिक्षक शिक्षिकाका प्रशंसाका गीत, गजल, मुक्तक अनि मन्तव्य घन्किरहेका थिए। उनीहरूका अनुहार आनन्द र अभिमानले धपक्क बलेका थिए। मलाई भने यो सब मन परिरहेको थिएन। कारण थियो स्कूलको खस्कन्दो हालत। तीन चार वर्ष यता विद्यार्थीले पढाइले उदेक लाग्दो गोलखाडी खाइरहेको थियो। पहिले एसएलसीमा 100% नतिजा ल्याउने न्यू होराइजनको त्यो फराकिलो होराइजन अहिले खुम्चेर साँगुर भएको थियो। हुँदाहुँदा हामीभन्दा अघिल्लो ब्याचको एसएलसीमा जम्मा 17% विद्यार्थी पास भएका थिए। तर स्कूलको यस्तो बिहालमा पनि सरमिसहरूमा कुनै लज्जाबोध देखिन्नथ्यो। उनीहरू यसको दोष विद्यार्थीको टाउकोमा थोपरेर उम्किरहेका थिए। आर्ट्स र कमर्समा गरेर प्लस टू गरेकाहरू हामी 9-10 विद्यार्थीलाई विज्ञान र गणित पढाउँथे। कतिपय सर त आफ्नै छात्रा टिपेर भागेका थिए। केही सर र मिस भने असल थिए। मलाई सबै शिक्षक असल हुनुपर्छ भन्ने लाग्थ्यो। उनीहरूमा नैतिकता हुनैपर्छ भन्ने मेरो मान्यता थियो। आफ्नै विद्यार्थीसँग प्रेममा लिप्त हुने शिक्षकले कुन नैतिकताका आधारमा हामीलाई ज्ञान बाँड्छ। एक दिन मेरो एकजना साथीसँग गल्फती पर्यो। उसले के भन्यो भने हामी सरहरूप्रति आभारी हुनुपर्छ किनभने यति कम पैसामा हामीलाई पढाइरहेका थिए। गलत शिक्षा पाउनुभन्दा अशिक्षित नै रहनु बेस। मैले उसलाई मुखभरिको जवाफ दिएको थिएँ। साथीहरूले तिमीले पनि एउटा गजल भन्नुपर्छ भनेर अघिल्लो दिनै मेरो नाम टिपाउन खोजेका थिए तर म मानिरहेको थिएन। शिक्षकहरूको बोक्रे प्रशंसा गरेर म आफूलाई धोका दिन चाहन्नथे। कार्यक्रम अन्त्य अन्त्यतिर पुगेको थियो। म एक्लै रुखमुनि बसेर माहौल निहाल्दै थिएँ। साथी भूपालले दौडिँदै आएर भन्यो कृष्ण तिम्रो त्यो अस्तिको गजल भनिदेऊ, केही पर्यो भने हामी छौँ, देखा जाला। मैले एकछिन उसलाई हेरेँ। केही बेरमै उसले एक होल साथीहरू ल्यायो। सुखराज, पुराण, आइत अनि अरू। उसले त्यो गजल सबैलाई सुनाउन भ्याइसकेको रहेछ। मैले केही दिन अगाडि त्यो सिर्जना भूपाल र केही साथीलाई सुनाएको थिएँ। उनीहरूको परलय वा वा गरेका थिए। खासमा त्यो गजल विद्यालय प्रशासन विरुद्ध थियो। सरहरूको गैर जिम्मेवार रवैयालाई मैले सिधै व्यङ्ग्य गरेको थिएँ। टिचर्स डेकै दिन त्यो गजल वाचन गर्न म सक्दिनँ थिएँ किनभने मैले केवल गैर जिम्मेवार सरहरूप्रति कटाक्ष गरेको थिएँ। सबैले कर गरे, भन्नुपर्छ भनेर मलाई उक्साए। भूपाल, आइत र शुक्रराज हामी उद्घोषकलाई भन्छौँ भन्दै स्टेज पछाडि गए। म अझै वाचन गर्ने मुडमा थिइनँ। साथीको भिडबाट कसैले भन्यो मुला लिम्बूको छोरा भएर पनि डराउँछ, जा भन् हामी छौँ। एक प्रकारले मेरो अभिमानमा चोट लाग्यो, इगो हट भयो। जे पर्ला पर्ला भनिदिन्छु भन्ने निदो गरेर रा केटाहरूलाई राजी भएको संकेत दिएँ। उनीहरूले उद्घोषकसँग कुरा मिलाएर आए। अलिकति नर्भस भएँ। वास्तवमा त्यो गजलमा सत्यता थियो। त्यसैले पनि भूपालहरूले मन पराएका थिए। मैले स्कूलमा शिक्षक शिक्षिकाले कसरी राम्रो पढाउने र विद्यार्थीलाई अब्बल बनाउने भन्नेमा ध्यान दिएको देखिनँ। बिहानै एसेम्ब्ली लाइनमा एउटा कैँची र भाँटा बोकेर लाइनमा छिर्ने, लामा लामा कपाल भएका चोरलाई जसरी कैँची लाउने अनि भाँटा हान्ने उनीहरूको नित्य कर्म थियो। केटाहरूको प्यान्ट कति तल छ, कतिको चुज प्यान्ट लगाएका छन्, केटीहरूको फ्रकले घुँडा छोपेको छ कि छैन, यस्ता कुराको चेक जाँच गर्नु र सजाय दिनु नै उनीहरू आफ्नो मुख्य जिम्मेवारी सम्झिन्थे।
गरिब के इच्छा पुदान कर दो, तुम तो गरीब ना।
लामो कपाल र पढाइको के सम्बन्ध छ मैले बुझेको थिइनँ। सात कक्षामा हुँदा पूर्णगिरी सरले तेरो कपाल लामो भयो काटेर आइज भने मैले भोलिपल्ट टाउको चिन्डे पारेर गएँ। जिन्दगीमा पहिलोपल्ट कपाल खौरेको थियो। पूर्ण सरले साफ हकारे, तँलाई कपाल पो काटेर आइज भनेको, चिन्डे नै हुनु भने हो र। सरले त्यो मेरो मौन र सृजनशील विद्रोह कति बुझे कति बुझेनन् म जान्दिनँ, तर त्यसपछि भने मलाई कहिले कपाल काटेर आइजो भनेनन्। अर्को पनि एउटा घटना थियो। चप्पल बाहिरै छोडेर कक्षा कोठामा पस्नुपर्थ्यो, म चप्पलसहित कक्षामा गएको थिएँ। सजाय स्वरूप मैले बिहान सबैका अगाडि स्पिच दिनु पर्यो। स्कुल इन्चार्ज थिए एमबी थापा, उनको सजाय नमान्ने जोखिम मोल्न सकिन्न थियो। म स्पिच दिन अगाडि गएँ। मेरो नाम कृष्ण सुब्बा, मेरो स्पिचको शीर्षक छ चप्पल। यति भन्नासाथ सारा विद्यार्थी गलल हाँसे। म भन्दै गएँ, चप्पलका धेरै प्रजाति हुन्छन्, आतिछाप चप्पल, 20 रुपियाँवाला चप्पल आदि। हिलोमा हिँड्दा चप्पल हिलो उछिट्याउँछ, चप्पल पुरानो भएपछि चर्खाको चक्का बनाउन पनि काम लाग्छ। एसेम्ब्ली ग्राउन्ड हाँसोले गुन्जियो। त्यसपछि कसैले स्पिच दिएको सुनिन, सायद कोही चप्पल लाएर कक्षाभित्र गएनन्। धेरै दिनसम्म मलाई साथीहरूले चप्पलको स्पिच भनेर जिस्काए। हुन त स्कुलमा कति कुरा अनुशासनका लागि गरिन्छ, तर मलाई त्यो कलिलो उमेरमा कसले के लाउँछ, को कसरी हिँड्छ, कसको कपाल कति लामो छ भन्ने कुराले कसैको व्यक्तित्वको परिभाषा गर्न मिल्दैन भन्ने लाग्थ्यो। उद्घोषकले मेरो नाम बोलायो। अब आफ्नो गजल लिएर आउँदै हुनुहुन्छ कृष्ण घायल। तालीको गडगडाहटको बीचमा म स्टेजमा चढेँ। मलाई उक्साउने केटाहरूको हुल अलि पर हौसिएर बसिरहेको थियो। चौर खचाखच थियो। मैले सर मिसहरूतिर एक नजर दौडाएँ। सबैमा नमस्कार एवं प्रकारले आज म एउटा गजल लिएर उपस्थित भएको छु। मेरा गजलका शेरहरू यसरी अगाडि बढ्छन्। मैले एवं प्रकारले भन्दा सबै गलल हाँसेका थिए, किनभने टिएन गुरु केही भन्नु अघि सधैँ एवं प्रकारले भन्थे। मैले उनको नक्कल गरेको थिएँ। शर्मिसहरू कुरा बुझेर मुसुमुसु हाँसेका थिए। मैले गजल भने, कमल फूल तिम्रो भए पारिजात फूल कसको, कमल फूल तिम्रो भए पारिजात फूल कसको, एसएलसीमा 17% आखिर भूल कसको, पढाइ त बिर्सिसके बोक्छन् कैँची लौरो, पढाइ त बिर्सिसके बोक्छन् कैँची लौरो, पढाइसँगै लक्ष्य जोड्ने सद्भावको पुल कसको, एसएलसीमा 17% आखिर भूल कसको। तालीको सिमाना रहेन, माहौल तातियो। सरहरू भने अन्यलमा थिए। गजलका पाँचवटै शेर फरार र भनिसकेर म स्टेजबाट झरेँ। सबैजना मलाई हेरिरहेका थिए। भूपाल, सुखराज र आइतहरूले मलाई बोकुलाजे गरे, खुसीले उफ्रिए। कोही अलि डराउने साथीहरू चाहिँ मलाई सचेत गराउँदै थिए, टिचर्स डेकै दिन तिमीले यस्तो गजल भन्नुहुन्थेन, अब तिमीलाई कडा कारवाही हुन्छ। म पनि अलिकति डराएकी थिएँ, तर साथीहरूको भरोसाले मलाई ढाडस दिएको थियो। भोलिपल्ट उसै गरी स्कुल गए। दिनभरि पढियो। सरहरूले केही भनेनन्। अफिसमा बोलाएर मलाई डरै कारवाही गर्छन् भन्नेमा लगभग ढुक्क थिएँ। त्यसका निम्ति आफूलाई तयार राखेको थिएँ, तर त्यस्तो अप्रिय कुरा केही भएन। लाग्यो सरहरूले मेरो गजल बुझेनन्। दिक्क लाग्यो, हत्तेरी, जसका निम्ति लेखिएको उनीहरूले बुझ्दै बुझेनन्। अनि ढुक्क पनि भए, अब कारवाहीमा नपरिने भयो। पर्सिपल्ट चौकीदार अङ्कल मलाई खोज्दै कक्षामा देखा परे। कृष्ण सुब्बा को हो? हेड सरले अफिसमा बोलाउनु भएको छ, तुरन्त आउनु रे। नभित्यास पर्यो। म डराएँ अनि मनमनै मुस्कुराएँ पनि। मेरो सामान्य गजल बुझ्न पनि सरहरूलाई 3 दिन लागेछ। अफिसमा हेड सर घुम्ने मेचमा बसेका थिए। वरिपरि सरहरू उभिएका थिए, चेसमा पिउसाहरू उभिए जसरी। मलाई कलम र कागज दिएर हेड सरले भने, अस्तिको गजल लेख। मैले सरहरूलाई लेखेर उनलाई दिएँ। गजल पढेपछि हेड सरको अनुहार बिग्रियो। सबै सरले मतिर फर्केर भने, यसको अर्थ के हो, हामीलाई बुझा। भन्न त मन लागेको थियो, यति गजल पनि नबुझ्ने तपाईँहरू कस्तो स्वाट हो, तर भन्न सकिनँ। अनेक बनावटी अर्थ लगाउन खोजे, तर सिङ पुच्छर केही पनि मिलेन। रामनारायण सरले अगाडि बढेर भने, यो गजल लेख्न तँलाई उक्साउने को को हुन्, भन को को हुन्। मैले आफै लेखेको कसैले उक्साएको होइन, मैले जवाफ दिएँ। अझ बढी बोल्छस्, रामनारायण सरले भाँटा उज्याए। छिटो भन्, कसले तँलाई उक्साएका हुन्? तेरो त ग्याङै थियो नि हुटिङ गर्ने। जा, ती केटाहरूको नाम लिएर आइज। म बडो धर्मसङ्कटमा परेँ। मलाई गजल भन्न उक्साउने साथीहरू मेरो सेक्सनमा भन्दा धेरै अर्को सेक्सनमा थिए। बिहानको इन्टरभल भयो, मैले साथीहरू समक्ष समस्या राखेँ। भोपाल आइतर सुकराजहरू त भट्टाभट्ट आफ्नो नाम टिपाउन थाले। हुँदा हुँदा कार्यक्रममा नआएका साथीहरू पनि मेरो नाम लेखिदेऊ भनेर आउन थाले। हामी जम्मा 21 जना भयौँ। स्कुलमा एक खालको विद्रोह भएको थियो। हामी 21 जनाको समूहलाई कक्षामा पस्न दिइएन। बिहानदेखि बेलुकासम्म हामी बर पिपलको रुखमुनि बस्नु पर्थ्यो। बेलुका शिशुगारीमा हाम्रो छलफल हुन्थ्यो अब के गर्ने भनेर। मैले गर्दा सबैको पढाइ बिग्रियो। हामीले माफी माग्नुपर्छ, जे सजाय दिन्छन् भोगौँ। अझ दोषी त म हुँ, सबैको भागको सजाय मै भोगौँला, मैले प्रस्ताव गरेँ। तर साथीहरूले एक स्वरले मेरो प्रस्ताव खारेज गरिदिए। उनीहरूको एक मत थियो, जे पर्ला पर्ला, माफी चाहिँ मागिन्न, जे सजाय दिन्छन् स्वीकार छ। सिसौघारीको फुटबल चौरमा हामीले हाम्रो समूहको नाम राख्यौँ, गजल प्रीत ग्रुप। फलामे ढोका भनिने एसएलसी नजिकै थियो। स्कुल जानु चाहिँ पर्ने तर पढ्न नपाइने। हामी 21 जनामा प्राय सबै पढाइमा अब्बल थियौँ। स्कुल टप्परदेखि क्लास टप्परसम्म थियौँ। त्यसैले हामीलाई पढ्न नपाउँदा त्यस्तो ठूलो घाटा भएको थिएन। सबै किताब पचाइसकेका थियौँ। तर हामी सस्पेन्ड भएकोमा हाम्रा आमाबाहरू चाहिँ साह्रै चिन्तित थिए, जो स्वाभाविक थियो किनभने 24 घन्टा पढ्नुपर्ने बेला एसएलसीको मुखैमा आएर हामीले सजाय पाएका थियौँ। हामीलाई कक्षामा छिर्न नदिएको देखेर थुप्रै सर मिसलाई चित्त बुझेको थिएन। मुखले हेड सरको निर्णय विरुद्ध केही नभने पनि उनीहरू हामीप्रति सहानुभूति दर्शाउँथे। अनि केही सर थिए हामीलाई वक्र दृष्टिले हेर्ने, यस्तो लाग्थ्यो उनीहरू हामीलाई खुच्छिङ भनिरहेका थिए। त्यति धेरै अब्बल विद्यार्थीले एकैपल्ट सजाय पाएको स्कुलकै इतिहासमा पहिलो पटक थियो। यसले के पनि देखाउँथ्यो भने स्कुलको सिस्टममा गडबड छ, स्कुलको पद्धति विरुद्ध त्यो हाम्रो विद्रोह थियो। दुई हप्तापछि हेड सरले सबैलाई उनको अफिसमा बोलाए, सिवाय मलाई। म डराएँ, अब उनीहरूलाई छाड्छन् र बाँकी सजाय मैले भोग्नुपर्छ। हुन पनि सरहरूको योजना त्यही रहेछ। सबैलाई भित्र लगेर सरहरूले भनेछन्, तिमीहरू यो पेपरमा साइन गरेर क्लासमा जाऊ। हाम्रो समूहमा प्रत्येक हक्की स्वभावको थियो। चाहिने कुरामा ऊ कसैसँग दब्दैनथ्यो। उसले सरहरूलाई भनेछ, अनि कृष्ण चाहिँ? उनीहरूले एकमुखले भनेछन्, यो तिमीहरूको लिडर हो, यसले अझै सजाय पाउँछ। सबै केटाहरूले एक स्वरमा भनेछन्, उसलाई मात्र एक्लै पारेर सजाय दिइन्छ भने त्यो हामीलाई मान्य हुँदैन, कि हामी सबैलाई उससँगै कारवाही होस् कि उसलाई पनि क्लासमा जान दिइयोस्। केटाहरूको अगाडि केही जोर नचलेपछि मलाई पनि भित्र बोलाएर एउटा पेपरमा हस्ताक्षर गर्न लगाए। 21 जनालाई सजाय मुक्त गरियो। त्यसको एक महिनापछि एसएलसी आयो। हामी 21 जनामा कोही पनि फेल भएनौँ। सुकराजले स्कुल टप गर्यो। त्यो समय राम्रो अङ्क ल्याएर एसएलसी पास गर्नेले विज्ञान लिएर पढ्ने चलन थियो। हामी अधिकांशले +2 विज्ञान पढ्यौँ। धेरै पछि थाहा पाएँ, त्यो गजलकाण्डपछि न्यू होराइजन एकाडेमीको प्राङ्गणमा टिचर्स डेका दिन कहिल्यै कार्यक्रम भएन। कथाकार कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान जोजोभित्र संग्रहित कथा टिचर्स डेको वाचन अहिले तपाईँले श्रुति सम्वेगमा सुन्नुभयो। यसै संग्रहभित्र रहेको अर्को कथा लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान जोजोभित्र संग्रहित कथाहरूको वाचन सुनिरहेका छौं। अब यसै संग्रहभित्रको अर्को कथा वाचन सुनाउँछु। शीर्षक छ झरेको तारा। एक्रोन ओहायोमा एकजना आफन्तको निधन भएकाले अन्त्येष्टिमा सहभागी हुन म ओमाहा नेब्रास्काबाट त्यतातर्फ जाँदै थिएँ। ओमाहाबाट सिधै एक्रोन फ्लाइट नहुने भएकाले मिनियापोलिस हुँदै जानुपर्ने थियो। एक्रोनभन्दा क्लिभल्यान्डको विमानस्थलमा उड्न सस्तो पर्ने हुनाले गाडीमा 45 मिनटको दूरी भए पनि मेरो टिकट क्लिभल्यान्डसम्मको थियो। मलाई लिन मेरा बहिनीहरू अनिता र सिर्जना आउँदै थिए। दिउँसो 2 बजेतिर म मिनियापोलिस विमानस्थलमा उत्रिएँ। 3 घण्टा लामो लेओभर थियो। ट्रेन चढेर आफ्नो टर्मिनलतिर लागे। गेट नम्बर निश्चित भएपछि त्यो 3 घण्टा समय कटाउन यताउता घुम्न थाले। स्टारबक्स कफीले एकछिन शरीर चङ्गा गरायो। म बाहिर पार्क गरेर राखिएका केही उड्न लागेका केही त ल्यान्ड हुँदै गरेका केही जहाज निहालिरहेको थिएँ। त्यो दृश्यले मलाई बाल्यकालमा पुर्याएको थियो। डाँस खोलाको बगरमा केही बसिरहेका, केही बस्न लागेका अनि केही उड्न लागेका बकुल्लाका बथान मेरो मस्तिष्कमा देखा परे। फोनमा नेपालीमा कुरा गर्दै एकजना 25-26 वर्षको देखिने मान्छे मेरो नजिकै आएर बस्यो। उसले मास्क लगाएको थियो। केही छिनमा ल बुढी मैले फोन राखेँ पुगेर कल गर्छु भन्दै उसले फोन घोप्ट्यायो। पुलुक्क मतिर हेऱ्यो म मुस्कुराएँ। प्रत्युत्तरमा मलाई उसका आँखा मुस्कुराएको आभास भयो। कहाँसम्मको यात्रा हजुरको मैले सोधेँ। ए भाइ पनि नेपाली हुनुहुँदो रहेछ उसले मास्क खोलेर आत्मीयतापूर्वक भन्यो। हजुर मैले छोटो उत्तर दिएँ। म क्लिभल्यान्ड जाँदै हो उसले हात अघि बढायो। ए म पनि त्यतै त हो नि मैले हात मिलाउँदै भने। नेपाली भएका नाताले आकस्मिक रूपमा हामी बीच एक खालको निकटता जन्मियो। परदेशमा स्वदेशी जन भेटिँदा जन्मिने गर्छ। हामीले मिल्यो भने सिट बदलेर एकै हारमा बसेर यात्रा गर्ने निधो गर्यौं। हामी प्लेनभित्र छिर्यौं। प्लेन रित्तो जस्तै थियो। हामी अलि अन्तिमतिर गएर सँगै बस्यौं। उसले आफ्नो बारे बतायो मैले मेरा बारे बताएँ। परिचयको औपचारिकता पूरा गर्यौं। त्यसपछि दुःख सुखका गफहरू भए। प्लेन उड्न तयार हुँदै थियो। सिट बेल्ट बाँध्यौं। एयर होस्टेस हातले इसारा गर्दै सुरक्षा सम्बन्धी कुराहरू भन्दै थिए। हामी भने आफ्नै धुनमा मस्त थियौं। अनि कृष्णजी बिहे गर्नुभयो? गरेँ त्यस्तै 7 महिना जति भयो मैले उत्तर दिएँ। लु बधाई छ। अनि प्रेम विवाह गरियो कि मागी? आजको समयमा त्यो पनि अमेरिकामा मागी बिहे हुन्छ र किन नहुनु? मेरो भयो त अमेरिकामै भयो। उसले मोबाइल एरोप्लेन मोडमा राख्दै मुस्कुराएर जवाफ दियो। अनि प्रेम भएन कसैसँग पनि? मैले प्रश्नलाई अलिक पर्सनल बनाएँ। उसले निकै बेर उत्तर दिएन। घोप्टिएर मोबाइलमा के हेरिरह्यो। प्लेनको स्वा आवाजमा हामी दुईजनाको मौन कति बेर टेक्न सक्थ्यो र। उसले शिक्षकको कठिन प्रश्नमा विद्यार्थीले डराई डराई उत्तर दिए जस्तो भाकामा भन्यो। प्रेम भएको थियो। बिहे पनि उसैसँग गर्ने सपना सजाएको थिए। तर हाम्रो प्रेमको म्याथमेटिक्समा खै कुन फर्मुला मिस्टेक भएको नि? म फेल भएँ। सरी मित्र, मैले बेकारमा उसको अतीत कोट्याइदिएछु भनेर क्षमा याचना गरेँ। फेरि थपेँ, भनिन्छ नि जे हुन्छ राम्रैका लागि हुन्छ। कसैको दुःखमा सान्त्वना दिनु जस्तो सजिलो काम अर्को कुनै हुँदैन। मैले पनि त्यही सजिलो काम गरेँ। उसले सिट यसो ढल्कायो। टिस्यूले अनुहार पुछ्यो। ह्यान्ड सेनिटाइजर लगायो। सुन्नुहुन्छ त मेरो असफल र अधुरो प्रेम कथा? उसले मेरो उत्सुकताको फरक गर्यो। मलाई सबैको प्रेम कथामा अत्यन्त दिलचस्पी हुन्थ्यो। कथा लेख्ने भएकाले अरूका प्रेम कथाले मलाई विषयवस्तु र प्लटहरू प्रदान गर्थे। म उसको कथा सुन्न बेग्र भएँ।
मारे
सन् 2017 कुरा हो। म फेसबुकमा झुन्डिरहन्थे। फेसबुक मेरो लतै जस्तो भएको थियो। एक बिहान फ्रेन्ड यु माइट नोमा एकजना सुन्दर युवतीको तस्विर देखे। नेपाली पाराको सुन्दर अनुहार थियो। फ्रेन्ड रिक्वेस्ट पठाए। केही दिनसम्म पनि एक्सेप्ट नभएपछि रिक्वेस्ट क्यान्सल गरिदिए। मन मानेन, फेरि फ्रेन्ड रिक्वेस्ट पठाए। तर यसपटक केही छिनमै नोटिफिकेसनको रातो बत्ती बल्यो, यता मनमा खुसीको बत्ती बल्यो। उसले मलाई साथी स्वीकारी, धन्यवाद लेखौँ कि जस्तो लागेको थियो, तर आफूलाई रोके यति सस्तो के हुनु भनेर। रातो नोटिफिकेसन आउँदा उसले नै पो मेसेज लेखे कि भनेर मन फुरुङ्ग हुन्थ्यो। तर प्राय क्यान्डी क्रसको रिक्वेस्ट हुन्थ्यो, उताबाट मेसेज नआउने लगभग पक्का थियो। फेसबुकमा साथी भएको पर्सिपल्ट मेसेज लेखे, साथी स्वीकार्नु भएकोमा धन्यवाद। उताबाट ठूलो थम अफ आइकन आयो। अब के लेख्नु, दुधारमा परे। कति राम्रो नाम, टुगा। धन्यवाद। टुगाको अर्थ के हो, मैले सोधे। मगर भाषामा टुगा भनेको तारा हो, उताबाट उत्तर आयो। वाह, अब त झन् मन पर्यो तपाईँको नाम। मैले स्माइली इमोजी पनि पठाएँ। ऊ अफ भई, म पब्जी खेल्न थालेँ। तर 15-20 मिनटपछि ऊ झुल्की, सरी अघि एउटा काम परेर अफ हुनु पर्यो। मैले जवाफ दिएँ, इट्स ओके। सबैले मेरो नाम युनिक छ भन्छन्, आफूलाई चाहिँ त्यति मन पर्दैन। मलाई कुरा लम्ब्याउनु मन लाग्यो। सोधे, लौ किन र यति राम्रो नाम पनि? खै थाहा छैन, यत्तिकै मन पर्दैन, उसको उत्तर आयो। मलाई त गजबै मन पर्यो, मेरो छोरीको नाम पनि टुगा राख्ने हो। अझ हेर्नु न, हो भनेको। मैले फेरि लेखेँ, दल भो राख्नु न त, पर्मिसन ग्रान्टेड। मैले उत्तर दिएँ, थ्याङ्क यू। मलाई अझै कुरा गर्नु थियो, त्यसैले विषयान्तर गरेँ। अनि घरमा को को हुनुहुन्छ? मम्मी, बाबा, म र भाइ, उसको सिधा जवाफ थियो। मेरो बारेमा भने केही पनि सोधिन, नसोधी आफै बताउने कुरा पनि आएन। हामी बीच मेसेज लेखालेख र पठापठ हुन्थ्यो। उसको आवाज सुन्न बेस्कन मन लागेको थियो, तर कल गर्ने आँट आएन। एक मध्याह म पब्जी खेल्दै थिएँ। सर्कल सानो हुँदै थियो। प्ले जोनमा जम्मा 25 थियौँ। हाम्रो टिमबाट म र एकजना साथी मात्रै थियौँ। मेसेन्जरमा टुगाको कल आयो, नर्भस भएर काटिदिएँ। फेरि आयो, अब पब्जीमा मन लागेन, डर लाग्यो किन आज 81 कल गरी भनेर। गेमबाट आउट हुँदै उसको कल उठाएँ। किन काट्नुभएको, बिजी हुनुहुन्थ्यो कि? उसले सोधी। होइन, सानो काम थियो, सकेँ, फुर्सदमै छु। तपाईँ त छोरा मान्छे भएर नि कस्तो डराउने? किन र, म कहिले डराएँ? हामीले मेसेन्जरमा च्याट गर्न थालेको 3 हप्ताभन्दा बढी भयो, एकपल्ट नि कल गर्नु भएन, नम्बर पनि माग्नुहुन्न। म त एकछिन छक्क परेँ। आफ्नो एक खालको कायरतामाथि रिस पनि उठ्यो। मलाई बोल्न त मन बेसरी लागेको, तर राम्ररी नचिनी नम्बर माग्छ भन्ने सोच्नु होला, त्यही भएर नमागेको। अझ हेर्नु न, विश्वासजी, एउटा कुरा सुनाउनलाई कल गरेको। के कुरा, भन्नु न, मैले थपेँ। ऊ त सुक्क सुक्क पो गर्न थाली अनि एकछिनमै रुन थाली। म के भन्ने के नभन्ने अलमलमा परेँ। उसले टिस्यूले सिँगान पोचे जस्तो पनि सुनियो फोनमा। मेरो बिरालो ओलिभर मर्यो, परिवारको सदस्य जस्तै थियो, कति माया लाग्दो थियो। भन्न त जाब एउटा बिरालो मर्दा पनि मान्छे मरे जस्तो गरेर रुनुपर्छ त भन्न मन थियो मलाई, तर कस्तो निर्दयी मान्छे रहेछ भनेर सोचले। सके ब्लकै गरी भनेर डराए। अफसोस प्रकट गर्दै भने, ओहो, साह्रै नजाति भयो, सो सरी फर योर लस। टुगाजी, जे हुनु थियो भइहाल्यो, नरुनुहोस्। उसको दिन त्यति नै थियो होला। तपाईँ जस्तो माया गर्ने मान्छेसँग ओलिभरले जीवन बिताउनु पायो, ऊ भाग्यमानी थियो। ऊ निकै बेर सुक्क सुक्क गर्दै थिए फोनमा। कथा बीचमै छाडेर विश्वासले भन्यो, कृष्णजी रेस्टरुम गएर आउँछु है। यति भनेर ऊ रेस्टरुमतिर लाग्यो। म भने उसको कथा अनि क्लाइमेक्समा सुन्न आतुर थिएँ। सानो छँदा अगेनाको छेउमा बुबाको काखमा बसेर आगो ताप्दै कथा सुन्दा मलाई जुन आनन्द आउँथ्यो, धेरै वर्षपछि मलाई आज त्यस्तै आनन्द आइरहेको थियो। रेस्टरुमबाट आएपछि उसले फेरि सेनिटाइजर दल्यो। कति सेनिटाइजर दलेको होला मनमा नै भने, तर कोरोना भाइरसको महामारीमा अचेल सबैले यस्तै त गर्छन् भनेर आफूलाई सम्झाए। कृष्णजी म कहाँ थिएँ रे, उसले कथाको श्रृङ्खला जोड्न खोज्यो। टुगाको बिरालो अत टुगाको बिरालो मरेको घटनापछि हामी बाक्लो गरी बोल्न थालेका थियौँ। एक हिसाबले ओलिभरले आफू मरेर मेरो उद्धार गरिदिएको थियो। बोल्ने क्रम अठुट चल्यो र यसरी हामी प्रेममा पर्यौँ। यो प्रेम भन्ने चिज पनि बडो अचम्मको हुँदो रहेछ। कहाँ कोसँग कसरी कहिले प्रेम भइजान्छ भन्नै नसकिने। टुगा र म बीच प्रेम भयो। हामीले एकअर्कालाई प्रत्यक्ष र भौतिक रूपमा देखेका र भेटेका थिएनौँ, तर पनि हाम्रो प्रेमले गहिरो आयाम धारण गर्यो। ऊ भनिरहन्थे, भेटेर मलाई मन पराउनु भएन भने, म नाटकीय शैलीमा भन्थे, टुगा पहिला तिमी राम्री लागेरै मैले साथी हुन खोजेको, तर अब मलाई तिम्रो मन राम्रो लागेको छ, तिम्रो रूपले मेरा निम्ति खासै अर्थ राख्दैन। यो सुनेर ऊ गदगद हुन्थे। म पनि कहिलेकाहीँ जिस्कने गर्थेँ, तिमीलाई म राम्रो लागिन भने मलाई छाडिदिने विचार छ कि क्या हो। उसको रेडिमेड जवाफ हुन्थ्यो, महिलाहरू पुरुषहरूले जस्तो रूपलाई महत्त्व दिँदैनन्, उनीहरू व्यवहार हेर्छन्। तपाईँ जस्तो असल मान्छे म जुनीभरि पाउँदिन। उसले यसो भन्दा म आनन्दको आकाशमा काया खान्थे। सन् 2018 ग्रीष्मयाममा भेटेर थाइल्यान्ड जाने हाम्रो योजना बनेको थियो। महिनौ अघिदेखि मेरो उत्साहले सीमा नाघिसकेको थियो। ऊ पनि उत्साहित थिए। हामी थाइल्यान्डमा यो गर्ने त्यो गर्ने भनेर मिठा मिठा योजना बनाइरहेका थियौँ। उसकी दिदी थाइल्यान्डमा भएकाले घुम्न सजिलो हुन्छ भन्थे। मैले त्यसअघि नै एकचोटि भेटौँ भनेर प्रस्ताव राखेँ। उसले सहर्ष सकारी। थाइल्यान्ड जानु अघि नै हामीले भेट्यौँ। ऊ फोटोमा देखिएभन्दा सुन्दर थिए। तिमी त फेसबुकमा भन्दा रियल लाइफमा निकै सुन्दर रहेछौ, मैले उसको निधारमा चुम्दै भने अनि सोधेँ, म चाहिँ तिमीलाई कस्तो लाग्यो? ठिकै, उसले एकै शब्दमा मेरो काम तमाम गरिदिए। ठिकै मात्र, मैले किञ्चित असन्तोषको भाकामा भने। जिस्केको नि बुद्धु, उसले हाँस्दै भने, ह्यान्डसम हुनुहुन्छ। उसँगको त्यो दिनको बसाई मेरो जिन्दगीको सबैभन्दा सुन्दर हिस्सा थियो। जिन्दगीभरि बिर्सन नसकिने मिठा यादहरू त्यो दुई दिनले दिएको छ मलाई। घर आएपछि परिवारलाई टुगाएर मेरो प्रेमबारे बताएँ। आमा उसँग कुरा गर्न चाहनुहुन्थ्यो। मैले उसलाई खुसी हुँदै फोन गरेँ। मैले हाम्रो बारेमा परिवारलाई सुनाएँ। सबैजना असाध्यै खुसी हुनुहुन्छ। आमा तिमीसँग बोल्नुहुन्छ अरे। आमा बोल्नुहुन्छ कि भनेको थिएँ। उसले एकदमै हतप्रभ भएर आत्तिँदै भने, तपाईँलाई कस्तो हतार भएको? मलाई सोध्नु पर्दैन थियो, म अहिले आमासँग बोल्न सक्दिनँ। यति भनेर उसले फोन काटिदिए। म अग्लो रुखबाट हाँगा माछेर भुइँमा पछारिए चाहिँ भएँ। केही पनि सोच्नै सकिनँ। त्यस प्रकरणपछि हाम्रो सम्बन्ध विस्तार सेलाए चाहिँ चिसिए चाहिँ हुन थाल्यो। पहिला जस्तो हामी धेरै बोल्दैनथ्यौँ, तर मेरो उप्रतिको प्रेममा तिल जति पनि कमी आएको थिएन। मैले उसको गल्ती हुँदा पनि आफैले माफी मागिरहेँ। उसले मलाई व्यवस्था गरेको देख्दा साह्रै मन दुख्थ्यो। कहिलेकाहीँ त आक्रोशित पनि हुन्थे, तर त्यो आक्रोश प्रकट गर्दिनथे। उसले जे भने पनि चुपचाप सहिदिन्थे। बोली ठिक होला, पर्सि समय बद्लेला, उसको मिजाज बद्लेला भनेर समय पर्खिरहे, तर मेरो प्रतीक्षा व्यर्थ साबित भइरहेको थियो। उसले फोन गर्न छोडेकी थिए। हरेकपल्ट मैले नै गर्नुपर्ने भएको थियो। उसले सीमा नागेर मलाई उपेक्षा गरिरहेकी थिए। मलाई के थाहा भएको के थियो भने, उसको म प्रतिको चाहना फिक्का फिक्का भइरहेको थियो। तर पनि म उसलाई नसम्झी एक पल पनि रहन नसक्ने भइसकेको थिएँ। उप्रतिको मेरो आसक्तिले यदा कदा म आफैलाई चकित पार्थ्यो। हरेक रात म उसलाई लामो मेसेज लेख्थेँ र जवाफको प्रतीक्षामा दर्जनौ पटक मोबाइल उल्टाइ पल्टाइ गरिरहन्थे। टुगाले मेरो मेसेजको जवाफ दिन लगभग छोडिसकेकी थिए, तर एक बिहान उसको मेसेज आयो। फोटो पठाएकी थिए, त्यो अस्पतालको रिपोर्ट थियो। रिपोर्ट हेरेपछि म खङ्ग्रङ्ग भएँ। जहाँ बसेको थिएँ त्यहीँ जिउ जमे जस्तो भयो। उसलाई एचआइभी पोजिटिभ भएको उल्लेख थियो। मैले पत्याउन सकिनँ, जुम गरी गरी रिपोर्ट हेरेँ। अब पत्याउनु बाहेक मसँग अर्को विकल्प पनि थिएन। जिन्दगीले मसँग भयानक खेल खेलेको थियो। समयले मेरो अग्नि परीक्षा लिएको थियो। रेस्ट रुममा गएर धेरै बेर रोएँ। टुगालाई फोन गरेँ, उसले फोन काटी। दुई तीन मिनटपछि उसको फेरि मेसेज आयो। कागजमा लेखिएको लामो चिठीको फोटो खिचेर पठाएकी थिए। चिठीमा उसले लेखेकी थिए, मलाई थाहा छ यो कुरा थाहा पाएर तपाईँ मलाई घृणा गर्न थाल्नुहुनेछ, तर मैले आज बताइनँ भने धेरै ढिला हुनेछ। तपाईँले अस्पतालको रिपोर्ट हेरेर मलाई एचआइभी पोजिटिभ भएको कुरा थाहा पाइसक्नुभयो। म सायद माफीको पनि हकदार छैन। झुटको जगमा उभिएको सम्बन्ध धेरै दिन कहाँ टिक्छ र? मैले पहिले नै तपाईँसँग खुलेर कुरा गरेको भए आज यो दिन आउने थिएन। तपाईँसँग बोल्दै गएँ, हाम्रो सम्बन्ध यति गहिराईमा पुग्छ होला जस्तो लागेको थिएन। त्यसैले पनि यो नितान्त व्यक्तिगत कुरा तपाईँलाई बताउन चाहिन, तर आज महसुस हुँदैछ विश्वासी, मैले तपाईँलाई उहिले यस यथार्थबारे अवगत गराउनु पर्थ्यो। तपाईँलाई इग्नोर गर्दा मलाई कम्ती पीडा हुँदैन। तपाईँको मेसेज हेरेर म एकान्तमा धेरै बेर रुन्छु। के म तपाईँलाई माया गर्दिनँ जस्तो लाग्छ? म हरेक पल भगवान्सँग तपाईँको लामो आयु र सुखद जीवनको प्रार्थना गरिरहेकी हुन्छु। प्रेम पाउनु मात्र होइन रहेछ, म तपाईँलाई गुमाएर पनि आजीवन प्रेम गरिरहनेछु। तपाईँ त मेरो मनको मान्छे, यो मनमा तपाईँ बाहेक अरूले बास पाउने छैन। मेरो मुटु तपाईँको अथाह मायाले भरिसकेको छ, यसमा अब अरू कसैको माया अटाउन सक्दैन। मलाई माफ गरिदिनुहोस् त म भन्न सक्दिनँ, तर आफ्नो भविष्यका खातिर मलाई बिर्सिदिनुहोला। केही वर्ष पहिले म कसैको प्रेममा थिएँ, उसलाई धेरै माया गर्थेँ। एउटा महिला कुनै पुरुषलाई तन मन सुम्पिन यत्तिकै तयार हुन्न। मेरा निम्ति आकाशको तारा झारिदिने उसको बाचामा म पक्किएँ र उसलाई आफूभन्दा बढी माया गर्न थालेँ। हामी लिभिङ टुगेदरमा थियौँ भने पनि हुन्छ। धेरै जसो उसकै अपार्टमेन्टमा हुन्थे, ऊ एक्लै बस्थ्यो। म साथीसँग अर्को स्टेट जान्छु भनेर उसको अपार्टमेन्टमा पुग्थेँ। कामबाट घर नगएर सिधै उस कहाँ जान्थे र परिवारलाई ओभरटाइम भयो भनेर बहाना बनाउँथे। मेरा मम्मी बाबा असाध्यै सिधा हुनुहुन्छ, मैले जे भने पनि पत्याउनुहुन्छ। हामीले एक वर्ष जति रङ्गीन समय बितायौं। एक दिन उसको अपार्टमेन्टमा एक्लै थिएँ। ऊ काममा गएको थियो, खै किन हो मलाई उसको दराज हेर्न मन लाग्यो। उसको घरको ताला चाबी सबै मसँग हुन्थ्यो। दराज दबाई नै दबाईले भरिएको थियो। म तीन छक परे, यो के हो बुझ्न सकिनँ। एउटा फाइल भेटेँ, अस्पतालको कागजपत्रले भरिएको। फाइल पल्टाएपछि म छाँगाबाट खसे जस्ती भएँ। उसलाई त एचआइभी भएको रहेछ। मेरो शिर फनफनी गुम्यो, थचक्क सोफामा बसे। केही घण्टापछि ऊ आइपुग्यो, सबै यथार्थ बतायो। ऊ नेपालमै हुँदाबाट एचआइभी संक्रमित रहेछ। इन्डियामा काम गर्न जाँदा उतै उसलाई यो रोग सल्किएको रे। मैले अरू केही सुन्न सकिनँ, त्यहाँबाट निक्लिएर हिँडेँ। उसको अनुहार सम्झना साथ मन घृणाले भरिएर आउँथ्यो। मलाई थाहा थियो म पनि संक्रमित भइसकेकी थिएँ। तैपनि अस्पताल गएर रगत जाँच गरेँ। जेको डर थियो त्यही भयो। आत्महत्या गर्ने कोसिस पनि गरेँ, तर मेरो बेस्ट फ्रेन्ड रमिताले म भित्र जीवनको मोह भरिदिएर मैले बाँच्ने सङ्कल्प गरेँ। यो घटना भएको सात आठ महिनापछि तपाईँसँग फेसबुकमा भेट भयो। जीवनको असाध्यै कठिन घडीमा दिनुभएको साथका निम्ति म सदा तपाईँको ऋणी रहन्छु। आइन्दा मलाई सम्पर्क नगर्नुहोला, जीवनभरि खुसी रहनुहोला। तपाईँको मन यसरी बाँचिदिन मन थिएन, तर समयसँग कसैको केही सिप नलाग्ने रहेछ। बाध्य भएर मैले तपाईँलाई पीडा दिनु पर्यो। माफीको लायक नभए पनि माफी माग्छु। उसको चिठी पढेपछि म रेस्ट रुमभित्र छिरेँ। एक घन्टा जति आँसु झारेर बसेँ। मैले उसलाई धेरै कल गरेँ, तर उसले उठाइन। लामो मेसेज लेखेँ, टुगा जे भयो भयो बिर्सिदेऊ, म तिमीसँग जीवन बिताउन चाहन्छु। मेरो तिमीप्रतिको प्रेममा एचआइभीले तगारो हाल्न सक्ने छैन। हामी चाँडै नै बिहे गरौँ, पछि बच्चा एडप्ट गरौँला। म तिमी बिना बाँच्न सक्दिनँ टुगा, म तिम्रो धेरै हेरविचार गर्नेछु। तिमी मभन्दा धेरै बाँच्नेछौ। यस्तै यस्तै बेहोराको लामो मेसेज लेखेँ। उसले जवाफ पठाई, यो सब त भन्ने कुरा हो, पछि गएर गाह्रो हुन्छ विश्वासी। अब मलाई मेसेज नगर्नुहोला प्लिज। उसले दर्जनौचोटि प्लिज प्लिज लेखेकी थिए। मैले लेखेँ, अरू कुरा म जान्दिनँ, अर्को हप्ता नै तिमीलाई लिन आउँछु, तयार भएर बस्नु। उसको उत्तर थियो, भुलेर पनि तपाईँ नआउनुहोला, आउनुभयो भने तपाईँकै अगाडि विष खाएर मरिदिन्छु। मलाई साँच्चै माया गर्नुभएको हो भने अब मलाई मेसेज नगर्नुहोस्, यसरी मेरो प्रेमले फक्र नै पाएन। मेरो प्रेमको आकाशमा टुगा नामको ताराले चम्किनै मानेन। मेरो मनको आकाशबाट एउटा टुगा सदाका लागि झरेर गयो। त्यसपछिका दिनहरू सम्झदा अहिले पनि मलाई कहाली लाग्छ, अचम्म पनि लाग्छ। कसरी मैले त्यो नर्क तुल्य जीवनबाट छुटकारा पाएँ होला। परिवारको ठूलो करबलले सन् 2020 मे महिनामा मेरो माघी बिहे भयो। माघी बिहे भए पनि हाम्रो पहिलेदेखिकै चिन्जान थियो। श्रीमती प्रभाको म प्रतिको चोखो प्रेमको सहारामा मैले टुगालाई भुल्न सकेँ। टुगालाई सम्झेर आँसु बगाउनु त प्रभाप्रति अन्याय हुन्थ्यो। म त्यस्तो बेइमानी गर्न सक्दिनथे, त्यसैले टुगालाई भुलेँ। सन् 2021 फेब्रुअरी ताकाको कुरा हो। म टिकटकमा फर यु पेजका भिडियो स्क्रोल गरेर हेरिरहेको थिएँ। अचानक एउटा भिडियोमा आँखा पर्यो। म टक्क रोकिएँ। ऊ टुगा थिए, सिउँदोमा सिन्दूर थियो, गलामा हरियो पोते, रातो साडी ढल्काएर बलिउड गीतमा नाचिरहेकी थिए। त्यसमा लाइक थियो 2355। एउटा लाइक मैले थपेर 2356 पुर्याइदिएँ। के टुगाले बिहे गरे कि हो त? उसको प्रोफाइलमा गएर अरू भिडियोहरू हेर्न थाले। उसले त बिहे गरिसकेकी रहेछ। मनमा आधी तुफान चल्न थाले। मलाई यत्रो धोका, म चकनाचुर भएँ। उसको टाढाको साइनोमा बहिनी पर्नेलाई मैले फेसबुकमा कल गरेर सबै कुरा बुझेँ। टुगाले त उसलाई उल्टै भनेकी रहेछ। विश्वासले धोका दिएपछि बिहे गरेकी हुँ। उसले त झुटको एउटा संसारै खडा गरेकी रहेछ। त्यो प्रेम झुटो, त्यो मेडिकल रिपोर्ट झुटो, त्यो एचआइभी झुटो, त्यो रुवाई झुटो। मैले त्यो बहिनीलाई आफूले भोगेका घटना र दुर्घटना सबै बताइदिएँ। उसले पत्याए कि पत्याएन उही जानोस्। आज पर्यन्त मैले बुझ्न सकेको छैन आखिर टुगाले यति ठूलो छल किन गरी। मेरा आँखामा आँखा जुधाएर एकपल्ट मात्र म तँसँग खुसी हुन सक्दिनँ, तँलाई प्रेम गर्न सक्दिनँ भनेको भए म हाँसी हाँसी उसको जिन्दगीबाट सरक्क पन्छिन्थे। कहिले काहीँ डर लाग्छ, कहीँ कतै टुगासँग भेट पायो भने के गर्ने होला, उसलाई के भन्ने होला, उसका यादमा रोएर सिरानी भिजाएका रातहरूको हिसाब माग्नु कि यत्तिकै छाडिदिनु। टुगा, किन तिमी मेरो आकाशबाट झर्यौ? यति चाहिँ सोध्नु पर्ला। तर अब उसको उत्तर पनि के अर्थ राख्छ र? विश्वासको कथा सकिनु र जहाजले क्लिभल्यान्डको भुइँ छुनु एकसाथ भयो। कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान जोजोभित्र संग्रहित अहिले मैले वाचन गरेको कथाको शीर्षक थियो झरेको तारा। झरेको तारा कथाको वाचन सँगसँगै आजको श्रुति सम्वेकबाट अब हामीले विदा लिने बेला भइसकेको छ। आजको श्रुति सम्वेकमा मैले सुरुको चरणमा टिचर्स डे र पछिल्लो चरणमा झरेको तारा शीर्षकका दुई कथाहरू कृष्ण सुब्बाको कथा संग्रह सञ्चमान जोजोबाट वाचन गरेर सुनाए। सञ्चमान जोजो रत्नपुस्तक भण्डारले 2079 सालमा बजारमा ल्याएको पुस्तक हो। कृष्ण सुब्बाको सञ्चमान जोजोभित्र संग्रहित कथाहरूको वाचन तपाईँलाई कस्तो लाग्दैछ? कृपया हामीलाई bulbulsahitya@gmail.com इमेल गरेर प्रतिक्रिया दिन सक्नुहुन्छ। bulbulsahitya bulbulsahitya@gmail.com अथवा अच्युत घिमिरे बुलबुल फेसबुक पेजमा पनि तपाईँले यसको प्रतिक्रिया दिन सक्नुहुन्छ। अर्को दिनसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म प्रस्तोता अच्युत घिमिरे कार्यक्रम श्रुति समेकबाट विदा हुन्छौ। नमस्कार, शुभरात्रि।